आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
शांति को सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि भरि मेरो पोखिँदै हर्षको आँसु। शांति को सास फेर्दैछु तिमीलाई चिने पछि छु, आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु। तिम्रै साथले मेरो मनै भो हलुङ्गो, तिम्रै साथले मेरो सास फेर्दैछु। श्रेष्ठ नाम छु आज म दङ्गे राख म मलाई आफै सँगै राख म मलाई आफै सँगै चाहन जुन यहाँ तिमीदेखि टाढा भए चाहन जुन यहाँ तिमीदेखि टाढा भए शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु शान्तिको सास फेर्दैछु तिमीलाई।
आदरणीय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि आनन्द कुशलै छु। पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा अघिल्लो कार्यक्रममा हामीले हिब्रू 6:1-9 पदबाट अध्ययन गरिरहेका थियौं। खतरनाक संकेत चिन्ह, भौतारी जाने कुराको जोखिम, खतरा। अनि हामीले विशेष गरेर 6:4-9 पदको सम्बन्धमा विभिन्न अर्थ खुलाइहरूको विस्तृतपूर्वक अध्ययन गरेका थियौं। एकपल्ट यो खण्डलाई म पढिदिन्छु। 6:1-9 पदमा यस प्रकार लेखिएको छ, यसकारण ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढ़ौं। मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौ। विभिन्न बप्तिस्मा सम्बन्धी शिक्षा, हात राख्ने काम, मर्यादाको पुनरुत्थान र अनन्त दण्ड जस्ता कुराहरूको जग फेरि नबसालौ। यदि परमेश्वरको अनुमति भयो भने हामी यसै गर्नेछौ, किनकि तिनीहरू जसले एकचोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी भएका छन् र परमेश्वरको उक्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्। त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भने त तिनीहरूलाई प्रस्ताव गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ, किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरको पुत्रलाई फेरि क्रूसमा टाँग्छन् र खुलमखुला उहाँको अपमान गर्दछन्। जुन जमीनले आफूमाथि सधैँ वर्षने पानी पिउँछ र मानिसका निम्ति खनजोत गरिएको छ र तिनीहरूका निम्ति मनपर्ने अन्न बाली उमार्छ, त्यस जमीनले परमेश्वरबाट आशिष पाउँछ। तर त्यसैले काँडा र सिउँडीहरू उमार्यो भने त्यो बेकाममा हुन्छ र परमेश्वरको श्राप पर्न सक्छ, अन्त्यमा त्यो जलाइन्छ। हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ प्रिय हो, मुक्ति सम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं। श्रोता, हामीले विशेष गरेर 4 विभिन्न अर्थ खुलाइहरू व्याख्याहरूको देखेका थियौं। पहिलो अर्थ खुलाइ थियो, यहाँ उल्लेख भएका मानिसहरू विश्वासीहरू थिए जसले आफ्नो उद्धार गुमाए, हराए। अनि अर्को शब्दमा तिनीहरू एकपल्ट उद्धार पाएका जन थिए तर पछिबाट आफ्नो उद्धार गुमाए। अनि दोस्रो अर्थ खुलाई देखेका थियौं, यो कल्पित वा मान लिएको मामला हो। 6:6 उल्लेखित कथन, यदि पतित भए भने, हजुर, त्यहाँ खालि सम्भावना मात्र छ कि यो घट्न सक्नेछ। लेखकले भन्दैन कि यो हुँदछ वा यो घट्दछ, खालि यो मात्र भन्छ कि यो सम्भव छ कि त्यो हुन सक्दछ वा घट्न सक्दछ। अनि तेस्रो अर्थ खुलाइ हो, 5:6 ग्रीकमा वास्तवमा कुनै यदि शब्द छैन। तिनीहरूका भनाइ अनुसार यसरी यसको अनुवाद गर्नुपर्दछ, पतित भए। र तिनीहरूका निचोड यो हो कि यहाँ उल्लेखित मानिसहरू खालि मुखले मात्र स्वीकार गर्ने, विश्वास गर्ने बोक्रे विश्वासीहरू हुन्, तिनीहरू सत्य विश्वासीहरू होइनन्। अनि तेस्रो अर्थ खुलाइ देखेका थियौं, यहाँ उल्लेखित मानिसहरू पहिलो शताब्दीका यहुदी विश्वासीहरू भएकोले गर्दा यो चेतावनी खालि तिनीहरूलाई मात्र लागू हुँदछ र हाम्रा दिनमा कुनै यससँग संकेत छैन। श्रोता, त्यस्ता त्यहाँ धेरै अर्थ खुलाइ छन् जुनको म ग्रहण गर्दिन, सहमत छुइन। अहिले त्यहाँ एक अर्थ खुलाइ छ जुन मेरो हृदयमा खास आशिष हुनुभएको छ वा आशिष भएको छ। म विश्वास गर्दछु कि तपाईँले मलाई धीरजपूर्वक पछ्याउनु हुनेछ र बिना पक्षपात हामी यसमा हेर्नेछौ, किनभने मैले सुनेका सबै अर्थ खुलाई वा व्याख्यासँग असन्तुष्ट भएकोले गर्दा
मलाई वास्तवमा यसको बारेमा धेरै दुःख लाग्दथ्यो र मैले बाइबल कलेजमा पुस्तकालय लाइब्रेरीमा डाक्टर जेबी रोयलद्वारा हिब्रू छ अध्यायमा एउटा लेख पढेको थिएँ। मैले सुनेको मध्ये अध्ययन गरेको मध्ये उसको अर्थ खुलाइ मलाई उक्तम लाग्यो र म यसको निम्ति उसलाई पूर्ण श्रेय दिन्छु। मित्र, सर्वप्रथम तपाईँको ध्यान आकर्षण यस तथ्यमा म खिच्न चाहन्छु कि लेखक यो अनुच्छेदमा उद्धारको कुराको यहाँ छलफल गरिरहेका छैनन्। म विश्वास गर्दछु कि उसले उद्धार पाएका मानिसहरूको वर्णन गरिरहेका छन्। तिनीहरू जसले एकपल्ट ज्योति पाएथे, तिनीहरूले स्वर्गीय दानलाई चाखे, तिनीहरू पवित्र आत्माको भागी बनाइए र तिनीहरूले परमेश्वरको उक्तम वचन र आउँदो युगको सामर्थ्यहरूको स्वाद चाखे। यो सन्दर्भ मूल पाठको सम्पूर्ण भावले यो प्रकट गर्दछ कि लेखक इनामहरू वा पुरस्कारहरूको बारेमा कुरा गरिरहेका छन् जुन उद्धारका परिणामहरू हुन्। पद छमा उसले भन्छन्, यदि पतित भए भने तिनीहरूलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउन असम्भव छ। उद्धारको निम्ति होइन तर पश्चातापको निम्ति। पश्चाताप नै एक त्यस्तो कुरो हो जुन परमेश्वरले विश्वासीलाई गर्न भन्नुभएको छ। उदाहरणको निम्ति एसिया माइनरका सात मण्डलीहरूलाई लेखिएको पत्र पढ्नुहोस् जुन प्रकाश 2 र 3 अध्यायमा रेकर्ड गरिएका छन्। उहाँले ती प्रत्येक मण्डलीलाई भन्नुहुन्छ पश्चाताप गर्न। त्यो नै विश्वासीहरूको लागि उहाँको सन्देश हो। यसरी हिब्रू लेखक उद्धारको फलको बारेमा कुरा गरिरहेका छन्, उद्धारको जडको बारेमा होइन। फेरि पद 9 ध्यान दिनुहोस्, भनिएको छ, तर प्रिय हो हामीले यसरी बोले तापनि तिमीहरूका विषयमा असल कुराहरूकै र मुक्तिसँग सम्बन्ध राख्ने कुराहरूकै भरोसा राखेका छौं। लेखक मुक्तिको बारेमा छलफल गरिरहेका छैनन् तर मुक्तिसँग सम्बन्ध राख्ने कुराहरूको बारेमा छलफल गरिरहेका छन्। लेखक ख्रिस्टियनहरूको जीवनको फलहरू परिणामहरूको रूपमा उनीका आउने पुरस्कार वा इनामको बारेमा कुरा गरिरहेका छन्। यो अनुच्छेदको सम्पूर्ण भाव यो हो कि उसले तिनीहरूलाई आफ्नो इनाम वा पुरस्कारको गुमाउने वा हराउने सम्भावनाको चेतावनी दिइरहेका छन्। पाउले भने कि हाम्रा सम्पूर्ण कामहरूको जलेर नष्ट हुने कुराको खतरा छ, ताकि हामीसँग केही कुरा हुने छैन जुनको लागि हामी पुरस्कृत गर्न सकिँदैनौ। अर्थात हामीसँग केही त्यस्तो कुरा नहुन पनि सम्भव छ, जलेर जान सक्नेछ, जसले गर्दा हामी पुरस्कृत हुन सक्दैनौ। पहिलो कुरन्ती 3:11-15 पदमा लेखिएको छ, किनकि त्यस बसालेको जगलाई छोडेर जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन चाँदी र रत्नहरू काठ घाँस परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ, किनकि त्यस दिनले त्यस कामलाई देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ, अनि हरेकको कामलाई त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। कुनै मानिसको काम जो उसले त्यसमाथि बनाएको छ रहिरह्यो भने उसले इनाम पाउनेछ, कसैको काम जलिजान्छ भने उसले इनाम पाउने छैन, कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ तर ऊ आफै चाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्कने उम्के जस्तै। मेरो मित्र, प्रत्येक विश्वासको काम आगोद्वारा जाँच गरिन गइरहेको छ अनि आगोले जलाउँछ। आज तपाईँ ख्रिष्टको लागि गरिरहनु भएको कामको आगोद्वारा जाँच गरिनेछ। मित्र, हाम्रो हरेक काम एक दिन आगोद्वारा जाँच गरिनेछ अनि यसले तय गर्नेछ कि हामीले इनाम पाउनेछौ या पाउने छैनौ। अहिले यो कुराको ध्यान दिऊ कि लेखकले ख्रिस्टियन जीवनको फलहरूको उदाहरणद्वारा स्पष्ट गरिरहेका छन्। 6:7-8 पदमा भन्छन्, त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भने त तिनीहरूलाई पश्चाताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ, किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरको पुत्रलाई फेरि क्रूसमा टाँग्छन् र खुलमखुला उहाँको अपमान गर्दछन्। जुन जमिनले आफूमाथि सधैँ वर्षने पानी पिउँछ र मानिसहरूको निम्ति खनजोत गरिएको छ र तिनीहरूका निम्ति मनपर्ने अन्न बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष पाउँछ। यदि विश्वासीहरूका जीवनले फल फलाए यसले परमेश्वरबाट आशिष पाउँछ। यदि यसले काँडाहरू र लोहोडका बोटहरू उमार्छ भने त्यसको इन्कार गरिन्दछ। जब प्रेरित पाउले जवान प्रचारक तितसलाई लेखे, उसले कामहरूको विषयसँग व्यवहार गरे। तितस 3:5 पदमा, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो। यसबाट कसैले पनि यो सोच्न सक्छ कि पाउलसँग असल कामहरूको लागि त्यति धेरै सम्मान छैन, तर तितस तीन अध्याय आठ पदमा हामी देख्छौ पाउल भन्छन् म चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोड़ देऊ कि ज जसले परमेश्वरमा विश्वास गरेका छन् उनीहरूले असल असल कामहरूको लागि रहनमा ध्यान दिउन्। असल कामहरू उद्धार वा मुक्तिको विषयमा प्रवेश गर्दैन, तर जब कोही व्यक्ति ख्रिष्टमा विश्वासद्वारा परमेश्वरको सन्तान बन्दछ कामहरू सर्वोच्च महत्वको रूपमा लिँदछ। मेरो मित्र, यदि तपाईँ विश्वासी हुनुहुन्छ भने यो महत्वपूर्ण छ कि तपाईँ ख्रिष्टियन जीवन जिउनुपर्छ। तर मित्र, याद राख्नुपर्ने कुरा यो हो कि तपाईँ नयाँ जन्म पाउनभन्दा पहिले कामहरूले कुनै अभिप्राय राख्दैन, कुनै काम गर्दैन, किनभने तपाईँ तिनीहरूलाई परमेश्वरका ल्याउन सक्नुहुन्न, उहाँले यी कुराहरूको ग्रहण गर्न सक्नुहुन्न। शास्त्रले भन्छ कि मानिसको धार्मिकता उहाँको दृष्टिमा फोहोर मैला कपड़ाहरू जस्तै छन्। तपाईँ कति पनि आशा गर्न हुन्न सक्नुहुन्न कि परमेश्वर गन्ध फोहोर कपड़ाको थुप्रोहरूलाई ग्रहण गर्नुहुन्छ। गर्नुहुन्छ उहाँले पापीहरूलाई ग्रहण गरिरहनु भएको छ, तर उहाँले हामीलाई ख्रिष्टमा हामीसँग भएको छुटकाराको आधारमा ग्रहण गर्नुहुन्छ। जब हामी ख्रिष्टलाई उद्धारकर्ताको रूपमा प्राप्त गर्दछौं, अपनाउँदछौं, हामी नयाँ गरी जन्मेका छौं र परमेश्वरको सन्तान बन्दछौं, जब त्यो घट्छ वा हुँदछ, हामी पहिलो पत्रुस दुई अध्याय नौ पद अनुसार चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा, यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनुभयो, उहाँका सद्गुणहरूलाई तिमीहरूले प्रकट गर। अहिले तपाईँले उद्धार पाइसकेपछि तपाईँले आफ्ना असल कामहरूद्वारा संसारको सामुने प्रस्तुत गर्नुपर्दछ कि तपाईँ परमेश्वरको उद्धार पाएको जन हुनुहुन्छ। त्यसकारण ख्रिस्टियनसँग देखाउनलाई केही कुरा छन्, अनि त्यो नै कुराको न्याय वा इन्साफ गरिन्दछ। यदि कोही विश्वासी एक बच्चाको रूपमा निरन्तर रहन्छ र मण्डलीमा संकष्ट पैदा गर्न बाहेक कुनै कुरै गर्दैन, कामै गर्दैन, र मानिसहरूलाई ख्रिस्टमा ल्याउनको सट्टामा तिनीहरूलाई पछि हटिजान विवश गराउँदछ भने त्यहाँ निश्चय नै कुनै इनाम वा पुरस्कार हुने छैन। वास्तवमा उहाँको प्रकटतामा वा आगमनमा त्यहाँ शरम हुनेछ। अनि चारदेखि छ पदमा यहाँ लेखिएको छ, किनकि तिनीहरू जसले एकचोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन् र पवित्र आत्माको सहभागी भएका छन् र परमेश्वरको उक्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्, त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भने त तिनीहरूलाई पश्चाताप गर्ने स्थितिमा फेरि ल्याउन असम्भव छ, किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन् र खुलमखुला उहाँको अपमान गर्दछन्। यी पदहरूले हामीलाई यो अध्ययनको केन्द्रमा ल्याउँदछ। पतित भए भने, अनि मित्र, यसको ग्रीकमा चाखलाग्दो शब्द हो, त्यो हो पारापिटो। यसको साधारण अर्थ हो कि ठोक्कर खाएर लड्नु। यस शब्दको सत्य विश्वास त्यागको अर्थ दिन असम्भव छ। हजुर, शास्त्रमा त्यहाँ धेरै उदाहरण छन् जो पतित भए। पत्रुस लडे तर उनी गुम भएन। प्रभु येशूले लुका 22 अध्यायको 32 पदमा उसलाई भन्नुभयो, मैले तिम्रो विश्वास नटुटोस् भनेर तिम्रा निम्ति प्रार्थना गरेको छु। पत्रुसले हानिको नोक्सानको भोगे तर उनी गुम भएनन्, निन्दित भएनन्। मर्कुस युहाना अर्को उदाहरण हुन्। हामी जान्दछौ कि पहिलो सुसमाचारीय प्रचार प्रसार यात्रामा मर्कुस एक किसिमले धोका दिए मर्कुसले, किनकि यस सुसमाचारीय यात्रामा अगाडि जान मानेनन्। अनि जब उसको मामा बर्णबासले दोस्रो सुसमाचारीय प्रचार प्रसार यात्रामा मर्कुसलाई फेरि लाने विचार गरे, तर पाउले उसलाई लान इन्कार गरे। यसको विवरण हामी प्रेरित 15 अध्याय 37 39 पदमा देख्छौ। तर परमेश्वरलाई धन्यवाद होस्, यदि मर्कुस ठोक्कर खाएर लडे तापनि परमेश्वरले उसलाई छोड्नु भएन। अरू त के, प्रेरित पाउल आफू मर्न भन्दा पहिले यो कुराको स्वीकार गरे कि उसले मर्कुसको सम्बन्धमा गलत न्याय गरे। उसको अन्तिम पत्रमा उसले लेखे दोस्रो तिमोथी 4 अध्यायको 11 पदमा, मर्कुसलाई लिएर तिम्रो साथमा ल्याऊ, किनकि सेवाको निम्ति उनी मेरा लागि उपयोगी छन्। मित्र, न त पत्रुसले न मर्कुसले आफ्नो उद्धार गुमाए, तर तिनीहरू निश्चय नै विफल भए, लडे, र तिनीहरूले यसको लागि नोक्सानीको भोगे। पद एकको फेरि पढ्नुहोस् कि लेखक हिब्रूहरूसँग मरेका कामहरूबाट पश्चातापको बारेमा कुरा गरिरहेका छन्, उद्धारको बारेमा होइन, तर पश्चाताप। तपाईँलाई यादै होला, बत्तीसमा दिने युहानाले पनि यसको बारेमा मानिसहरूलाई प्रचार गरे। लुका 3:8 पदमा, यसकारण पश्चाताप लायकका फलहरू फलाऊ। उसले त्यस कुराको संकेत गरिरहेका छन् जुन पश्चातापको प्रमाण हो। हाम्रा दिनमा पश्चातापको अर्थ हो केही थोपा आँसुहरू झार्नु। मित्र यो पश्चाताप होइन। पश्चातापको अर्थ हो कि तपाईँको जीवनमा दिशा बदल्नु, तपाईँको जीवन जिउने तरिकामा। धेरै यहुदी विश्वासीहरू त्यस समयमा मन्दिर बलिदानहरूतिर फर्किरहेका थिए र हिब्रूको लेखकले त्यसको निम्ति खतराको चेतावनी दिइरहेका थिए। ख्रिष्ट आउनुभन्दा पहिले प्रत्येक बलिदान उहाँको तस्विर थियो र उहाँको आगमनतिर औलाउँदथ्यो, तर ख्रिष्ट आउनु भएर क्रूसमा मरिसक्नु भएपछि त्यो कुरा जुन परमेश्वरले पुरानो नियममा गर्न आज्ञा दिनु गर्नुभएको थियो र जुन गर्न सही थियो त्यही कुरा वास्तवमा पाप बन्यो गर्नलाई। किन? किनभने येशू त्यो बलिदान बनिसक्नु भएको थियो एकपल्टमा र सबैको लागि। अनि छ पदमा लेखिएको छ, त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भने त तिनीहरूलाई पश्चाताप गर्ने स्थितिमा फेरि ल्याउन असम्भव छ, किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरको पुत्रलाई फेरि क्रूसमा टाङ्छन् र खुलम खुला उहाँको अपमान गर्दछन्। किन तिनीहरूलाई पश्चातापको निम्ति फेरि नयाँ बनाउन असम्भव छ? यो कुराको याद राखौं कि हामी मुक्तिको वा उद्धारको फलहरूको बारेमा कुरा गरिरहेका छौं। यो अति नै गम्भीर कुरा हो कि ख्रिष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गरेपछि फेरि पापमा जिउनु र कहिले पनि आत्मिक रूपमा नबढ़ी एक आत्मिक बच्चाको जस्तै व्यवहार गरिरहनु भएको छ भने तपाईँ संसारमा केही गरिरहनु भएको छैन, तर तपाईँ काठ, घाँस र परालको घर बनाइरहनु भएको छ। पाउल उही कुरालाई अलग भाषामा भने पहिलो कुरन्ती 3:11 पदमा, जुनले भन्छ, किनकि त्यस बसालेको जगलाई छोडेर जो येशू ख्रिष्ट हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। तपाईँको उद्धार जग हो, तपाईँ त्यसमाथि आश्रित हुनुहुन्छ, तर तपाईँ त्यसमाथि बनाउन वा निर्माण गर्न पनि हुन्छ। तपाईँ छ विभिन्न प्रकारका तत्व वा सामानहरूको निर्माण गर्न सक्नुहुन्छ, जस्तै काठ, पराल, घाँस, सुन, चाँदी र रत्नहरू। तपाईँ आज कुन प्रकारको निर्माण सामग्रीलाई प्रयोग गरिरहनु भएको छ? के तपाईँ काठ, पराल र घाँसले निर्माण गरिरहनु भएको छ? आज धेरै मण्डलीमा मण्डलीका कामहरू बस यिनै कुराहरू छन्। हामी समिति र संस्थामा महान छौं, तर के हाम्रो जीवनहरू त्यसको लागि योग्य छ? के त्यहाँ ती मानिसहरू स्वर्गमा हुन गइरहेका छन् जसले तपाईँलाई यो भन्न योग्य हुनेछन्, म यहाँ तपाईँको साक्षी र जीवनको कारणले छु, वा म यहाँ छु किनभने तपाईँले मलाई सुसमाचार सुनाउनुभयो। ओ मित्र, आज हामी काठ, पराल र घाँसको सामग्रीले निर्माण गरौं जुन आगोको जाँचमा जलेर नष्ट हुनेछ, त्यहाँ केही पनि रहने छैन। त्यही नै लेखक भनिरहेका छन्। योहान्ना 15:10 येशूले यस तथ्यको बारेमा कुरा गर्नुहुन्छ, उहाँ साँचो दाख हुनुहुन्छ र हामी हाँगाहरू हौं, हामीले फलहरू फलाउनु पर्छ। योहान्ना 15:7-8 लेखिएको छ, तिमीहरू ममा रह्यौ भने र मेरा वचनहरू तिमीहरूमा रहे भने तिमीहरूले जे चाहन्छौ सो माग्नेछौ र त्यो तिमीहरूका निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाऊ भन्ने फलायौ भने त्यसैमा मेरो पिताको महिमा हुनेछ। उहाँ हामी फलहरू फलाएको चाहनुहुन्छ। जब त्यहाँ फल नफलाउने हाँगाहरू हुन्छन् उहाँले के गर्नुहुनेछ? योहान्ना 15:6 भन्नुहुन्छ, यदि कोही मानिस ममा रहेन भने ऊ हाँगाझै बाहिर मिल्काइन्छ र सुक्छ, अनि तिनीहरूले तिनलाई जम्मा पार्दछन् र आगोभित्र फालिदिन्छन् र ती जलाइन्दछ। उहाँले त्यसलाई झिकेर फाल्नुहुनेछ, उहाँले त्यसलाई फल फलाउने स्थानबाट हटाउनुहुनेछ, अनि त्यही नै प्रभु येशू भनिरहनु भएको छ। यही कुरा परमेश्वरले आज गरिरहनु भएको देख्छु। मित्र, जब म बितेका दिनहरूतिर हेर्दछु त मैले धेरै मानिसहरूले काठ, पराल र घाँसले काम गरेको देखेको छु, अनि अरूहरू चाहिँ सुनले काम गरेको देखेको छु। ओ मित्र, हाम्रो ख्रिस्टियन जीवनहरूको बारेमा कति होसियार बन्न आवश्यक छ। अनि हामी आफ्नै सामर्थ्यले ख्रिस्टियन जीवन जिउन सक्दैनौ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि ख्रिस्ट दाको बोट हुनुहुन्छ। यदि हामीसँग कुनै जीवन छ भने यो उहाँबाट आउँदछ, अनि यदि त्यहाँ हाम्रा जीवनहरूमा कुनै फलहरू छन् भने त्यो उहाँबाट आउँदछ। भनिएको छ, यदि पतित भयो भने तिनीहरूलाई पश्चातापको निम्ति फेरि नयाँ बनाउनु असम्भव छ। तिनीहरूले धेरै आँसुहरू झार्न सक्छन्, तर तिनीहरूले आफ्नो साक्षी गुमाए। उदाहरणको निम्ति एकजना प्रचारक आए र आफ्नो परिस्थितिको बारेमा मलाई बताए। उसले पहिलो सेविकाईबाट हटेर अर्को सेविकाई स्थापना गर्न प्रयत्न गरे, तर उनी विफल भए। उसँग अर्को स्त्रीसँग अवैधानिक सम्बन्ध थियो अनैतिक सम्बन्ध थियो र उसले आफ्नो साक्षी गुमाए। तिनीहरूलाई पश्चातापको निम्ति फेरि नयाँ बनाउन असम्भव छ। म उसको उद्धारको बारेमा प्रश्न गर्दिन। उनी वरदानयुक्त व्यक्ति थिए जसलाई परमेश्वरद्वारा महान गरी प्रयोग गर्न सकिन्थे, तर त्यो गरिएन। भनिएको छ, किनकि तिनीहरूले आफ्ना निम्ति परमेश्वरको पुत्रलाई फेरि क्रुसमा चढाउँछन् र उहाँलाई खुलमखुला शर्ममा पार्दछन्। मित्र, तपाईँ परमेश्वरको नयाँ जन्म भएको सन्तान भएर शैतानको बच्चाले जस्तै जीवन जिउनुहुन्छ। तपाईँ परमेश्वरको पुत्रलाई क्रुसमा टाँगिरहनु भएको छ, किनभने उहाँ तपाईँलाई पूर्ण छुटकारा दिन, तपाईँलाई पवित्र आत्माले भर्न र उहाँको निम्ति जिउन योग्य बनाउन आउनुभयो। अनि सात पदमा भनिएको छ, जुन जमिनले आफूमाथि सधैँ वर्षने पानी पिउँछ र मानिसहरूको निम्ति खनजोत गरिएको छ र तिनीहरूका निम्ति मनपर्ने अन्न बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष पाउँछ। जमिनले उत्पादन गर्ने कुरा मानिसको निम्ति आशिष हो। अनि आठ पदमा भनिएको छ, तर त्यसैले काँडा र सिउँडीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ र परमेश्वरको श्राप पर्न सक्छ, अन्त्यमा त्यो जलाइन्छ। मित्र, बेकम्मा अनि यही शब्दको पाउले प्रयोग गरे जब कोरिन्थियन विश्वासीहरूलाई पहिलो कोरिन्थी 9:27 पदमा लेखे, तर म मेरो शरीरलाई मुक्का लाउँछु र बसमा ल्याउँछु, नत्र त अरूलाई प्रचार गरेर म आफै चाहिँ कुनै हिसाबले बेकम्मा ठरिनेछु। बेकम्माको ग्रीक शब्द हो एडोकिमोस, जुनको अर्थ हो स्वीकृत नगरिएको, स्वीकार नगरिएको। भावमा पाउल भनिरहेका छन्, जब म उहाँको उपस्थितिमा आउँछु म अस्वीकार भएको चाहन्न। म चाहन्न कि प्रभुले मलाई यो भनेको तिमी विफल भयो, पतित भयो, तिम्रो जीवन साक्षी हुनुपर्ने, तर त्यो त्यसो भएन। ओ मित्र, तपाईँ यो कुराको सुन्न गइरहनु भएको छ, यदि तपाईँ उहाँको निम्ति असल जीवन जिइरहनु भएको छैन भने।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।